कार्यक्रम निचोडबाट केशव ढकालको नमस्कार। संविधानले सबै खाले जाति वर्गीय र लैङ्गिक विभेदलाई दण्डनीय अपराध मानेको भए पनि पटक पटक यस्ता घटना हुने गरेका छन्। सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिकाको सालकोटमा पछिल्लो 3 महिनाको फरकमा 2 महिलाको हत्या भएपछि महिलाहरूले सुरक्षाको माग गर्दै नारा जुलुस समेत गर्नु परेको छ। पटक पटक भएका जनआन्दोलनको सफलतासँगै मुलुकले राजनैतिक रूपमा ठूलो फड्को मारे पनि विभिन्न खाले सामाजिक विभेद र हिंसा भने अझै हट्न सकेको छैन। कानूनी रूपमा दण्डनीय तथा सामाजिक कुरीतिका रूपमा रहेका यस्ता घटनालाई कसरी हटाउन सकिन्छ त भन्ने बारे छलफल गर्न आज हामी सुर्खेतको पश्चिममा रहेको पञ्चपुरी नगरपालिकामा आएका छौं। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब 70 किलोमिटर पश्चिममा रहेको पञ्चपुरी 2 सालकोट पलैटीमा भएको छलफलमा हामीसँग करिब 50 जना सहभागीसँगै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मी पुरी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशुभन श्रेष्ठ हुनुहुन्छ। सुरुमा म तपाईँ सहभागीहरूको प्रश्न लिन्छु, कृपया हात उठाइदिनु होला।
नमस्कार, मेरो नाम इन्द्रा बेसी, घर चाहिँ पञ्चपुरी 3 सालकोट। म हाम्रो प्रशासन र उपमेयर दुवैलाई कुनै पनि अन्यायमा परेका, हामीले अनुभव गरिरहेका कुरा, अन्यायमा परेका कुरा सम्बन्धी ठाउँमा उजुर दिइन्छ, मौखिक लिखित अब त्यहाँ छलफल गरिन्छ। यहाँ के भइरहेको छ भने अहिलेको अनुभवलाई हामीले पर्याप्त रूपमा दलको कुरा होस् या पहुँचको कुरा होस् त्यसको आधारमा न्याय गरिन्छ। यदि अझै पनि त्यही भइरहने हो भने साँच्चैका पीडित र एकदम तल्लो स्तरको मान्छेले न्याय कहिले पाउने?
तपाईँलाई त्यस्तो घटना अहिले तत्काल भोगेको कुनै उदाहरण छन्?
ठ्याक्कै अहिले अब तत्काल व्यक्ति टोकेर नभनौँ, अब धेरै सामाजिक कुरा, बाल विवाहको कुरा, श्रीमान श्रीमतीको कुरा, झगडाको कुरा,
न्याय पाउनको लागि पनि भन्छन् गर्नुपर्छ।
हजुर, भन्छन् ज्या पहुँच, अब या व्यक्तिले नजिक हुनु भएको हुनु पर्यो सम्बन्धित मान्छेको, कि त्यसले न्याय पाउँछ, कि पैसाको पावर हुनु पर्यो, कि दलसँग एकदम नजिक हुनु पर्यो। अब सर्वसाधारण जनता जो एक दिन भोट हाल्छन् उनी कसैको नेताका अथवा नजिक हुँदैनन्, उसँग सम्पत्ति हुँदैन, त्यो मान्छेले न्याय कसरी र कहिले पाउने र यस्ता किसिमका त्यस्ता न्याय पाउनको लागि कस्ता योजना बनेछन्? दुवैजनाले आफ्नो ठाउँबाट स्पष्ट गरिदिनु हुन।
हेर्नुहोस् त उपप्रमुखजी, हामीले त्यत्रो राजनीतिक भाषण गऱ्यौँ, सबै परिवर्तन भयो, अब जनता मालिक भए भन्ने नारा लगाइयो, नेताहरूले आश्वासन बाँड्नुहुन्छ, तर अहिले पनि न्याय पाउनको लागि भन्छन् चल्छ, कहिले अन्त्य हुन्छ भन्छन्?
होइन, यो अहिले यस्तो यो भनसुन गर्ने अथवा पार्टीगत हिसाबमा भनेर अहिलेसम्म यो मैले मेरो दृष्टिकोणबाट अथवा मेरो मनबाट त्यो छँदै छैन। क्लियर, मबाट क्लियर हुनुहोस्, जसलाई परे पनि म त्यसित हाते मालो गरेर, म आफ्नै दिदीबहिनी, आफ्नै दाजुभाइ, आफ्नै भाइ बहिनी, आफ्नै आमा बुवा हुनुहुन्छ उहाँहरूसँग हाते मालो गरेर कुन ठाउँमा कुन समस्या छ म त्यो गर्न तयार छु। र अब यो कुनै अथवा हाम्रो वडा अध्यक्षज्यूले, वडा सदस्यज्यूले कुनै हामी बेगर त्यस्तो गर्नुपर्छ भने त्यो कुरा थाहा छैन, तर हाम्रो नगरपालिकाबाट मैले त्यो भएको मैले अहिलेसम्म भेटाएको छैन।
प्रहरी निरीक्षकज्यू, तपाईँलाई पनि त्यही प्रश्न आयो कि चिनेर कि किनेर कि या अन्य कुनै पहुँचका आधारमा बल्ल न्याय पाइन्छ भन्ने खालको कुरा आयो?
छैन त्यस्तो, तपाईँलाई त्यस्तो कुनै कुरामा कि त दुख के अरे बुझ्दैन भने चाहिँ म मात्र यहाँको सर्वोच्च मान्छे होइन, मभन्दा माथि पनि जिल्ला प्रहरी कार्यालय एसएफ हुनुहुन्छ होइन, माथि त 98, 85, 55, 54 छन् क्या, नम्बर त्यहीमा फोन गर्नुहोस्, नभए मबाट फोन गर्नुहोस् अनि त्यहाँ त्यस्तो छैन हामीबाट। हेर्नुहोस्,
योभन्दा अगाडि अघिल्ला वर्षहरूमा जब सामान्य केसमा रक्सी खाएर ल्याएर यहाँ थुनिन्थ्यो, तर पुलिससँग चिन्जान अलिक बढी भएको छ भने उसलाई उतिखेरै निकालिने र सर्वसाधारण मान्छे छ भने उसलाई 2-4 चोट लगाउने, जरिमाना तिराइने, यस्ता पनि भएको छ।
के भनेपछि योभन्दा अगाडि हाम्रो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अर्को एसएफ हुनुहुन्थ्यो, अहिले अर्को एसएफ आउनुभएको छ, इलाका प्रहरी कार्यालयमा त्यही बेला अर्को इन्स्पेक्टर साहब हुनुहुन्थ्यो, अहिले अर्को इन्स्पेक्टर साहब छ, त्यही हो मेरो उत्तर तपाईँलाई।
एउटा कुरा म अलिकति काटेँ है त, उहाँले अहिले यो अहिले हुन्छ कि भनेर एउटा भनेर त्यो सोध्दै नसोध्नु, किनभने अहिले जुनसुकै काम गर्दाखेरि पनि उहाँहरूले हामीसँग सोधेरै काम गर्नुभएको छ र उहाँलाई अब हिजो कि अस्ति पनि एउटा पुरा दारू खाएर म यो कार्यक्रमबाट आउँदाखेरि बाटोमा हिँडेर फद्दाइरहेको थियो, मलाई देख्ने बित्तिकै मसँग पनि अलिकति केही कुराहरू बोलेको थियो, त्यसले गर्दाखेरि मैले नै मेरो साहबले भन्नुभयो छोडिदेऊ किन यस्तो गर्ने, मेरो अधिकारभित्रको कुरा हो यसले अहिले यहाँ आएर उहाँलाई यतिसम्म यति यहाँ सब बसेकालाई यति डिस्टर्ब गर्नुभएको छ भने घर घर उहाँको परिवारलाई कति पीडा होला। त्यसै लर तुरन्त राखिदिनुहोस् भनेको उत्तिर लर राखिदिनु भयो, भोलिपल्ट अब जान्ने बिना के भनेर अनि छुटाएर लैजानु भयो। यो कुरा चाहिँ जो आउनुहुन्छ मलाई फोन गर्नुहोस्, मेरो फोन सबैलाई थाहा छ, उहाँसँग म जे बोल्न तयार छु म तयारै छु।
प्रशासन हाम्रो स्थानीय सरकार सक्षम र सबल छ, तपाईँहरूले मनमा कुरा लुकाएर राखेर होइन गुन्साएर त्यो नगर्नुहोस्, डाइरेक्ट फोन गर्नुहोस् न, कुन ठाउँमा के भएको छ, कहाँ कुन चाहिँ प्रहरीले के गर्यो, कहाँनिर कुनै ठाउँमा अब हाम्रो पनि माथिबाट आदेश छ क्या, यो जुवातास अनि लोकल मदिरा अनि अनि त्यसपछि यो बाल विवाह सम्बन्धी पुरै न्यूनीकरण गर्ने भनेर माथिबाट आदेश छ। तपाईँलाई चित्त नबुझा केही छ भने फोन गर्नुहोला, हामी तपाईँलाई म उताबाट यीप्रकाबाट आउन भ्याए पनि भ्याए, नभए नजिकको युनिट कुन छ त्यहाँबाट तपाईँ कहाँ पुलिस उपलब्ध हुन्छ क्या।
हस्, म फेरि तपाईँ सहभागीतिर जान चाहेँ, अहिले धेरै हात उठाएको छ नि, त नजिकै तपाईँ कहाँ आउँछौँ हामी।
मेरो नाम गङ्गा बिका, पञ्चपुरी तिनको महिला सदस्य। अस्ति भर्खरै लगतै एकजना महिला पहिला सानैदेखि पनि विवाह गरेछन्, उनको आमा पनि यस्तै प्रदेश जाँदाखेरि इन्डियातिर जाँदाखेरि आमालाई पनि उनको बुवाले त्यस्तै गरेर वनमै मारेका रहेछन्, र उनी छोरी पनि अहिले पीडितमा परेर दुई दिन तिन दिनसम्म उहाँको पहिला छोरा आएर यहाँ परेर कार्यालयमा एक रातसम्म बसे, ऊ महिलाले न्याय पाइनन्। त्यहाँपछि फेरि उनको ससुराले पनि त्यस्तै गरेर बुहारीलाई त्यस्तै पीडितमा राखेर ससुरा पनि आएर बसे, तर उनले राम्रो न्याय नपाएर आज उनी माइततिर गइन् कि कता गइन् थाहा छैन।
उपमेयज्यू, तपाईँ न्यायिक समितिको संयोजक हुनुहुन्छ, उपमेयज्यू तपाईँ यही ठाउँको मान्छे, एकजना महिलाले न्याय नपाएर घर परिवारमा न्याय नपाएर माइत जानु परेको छ आफ्नो जीवन धान्नको लागि।
अब यो कुरा ठ्याक्कै भन्दाखेरि कस्तो हुन्छ भने अब गङ्गा बिकज्यू पनि उहाँ पनि प्रतिनिधि हो, हाम्रो महिला सदस्य हो हाम्रो नगरपालिकाको। अब यो कुरो मैले अहिले यहाँ मात्रै सुने, योभन्दा अगाडि मलाई कि मलाई पनि त सूचना हुनु पर्यो यो यस्तो भएछ भन्ने कुरो मैले पनि त थाहा पाउनु पर्यो, यो कुरो मलाई केही पनि थाहा पनि थिएन, अनि कसरी न्याय दिने त
प्रहरी कार्यालयमा हो दिएको उहाँले निवेदन, अहिले उनी कहाँ छिन् भन्ने थाहा छैन, उनी धेरै पीडितमा छिन्, घरिघरि आइन् तर एक दिन आँखो फुटाइयो भन्ने कुराहरू पनि चल्यो, त्यहाँ काम गर्ने कुलामा एउटा नाला बनाउने हाम्रो
नगरपालिकाबाट
हो यही प्रहरी कार्यालयमै हो हाम्रो, अहिले त्यहाँ एउटा हाम्रो बजेट छुट्याइएको थियो 3 लाखको, त्यहाँ एउटा कुलो पनालो बनाउने, त्यहाँ पनालोमा काम गर्ने महिलाहरूले आएर छुट्याएर उसलाई बचाउने प्रयासमा गएछन्, तर ऊ केटो पनि आयो आयो उसले गएर अलग्गै गएर बसी दुई दिनसम्म लिएर केटी तेरी श्रीमती लिएर आएछ भने छोड्छौँ नत्र छोड्दैन भन्नेसम्म त भयो, बाहिर बाहिरबाट मात्रै कुरा सुन्दाखेरि पनि अहिले उनी कति दिन भयो धेरै दिन भयो आज माइततिर गइन् कुनै पनि छैन, ससुराबाट श्रीमानबाट जता कतैबाट पीडित भएर उनको कहीँ पनि बस्ने ठाउँ नपाएर घरमा माइत पनि बुवामा पनि हुनुहुन्न, उहाँको दाजु भाउजूको दिदी बहिनीको घरमा गएर बसिने कहाँ बसिन थाहा।
कहिले निवेदन दिनुभएको, कति समय?
यो लगतै अघिल्लो वैशाखकै महिना हो, यो अहिले वैशाखको महिना नै हो लास्टतिर हो।
एकजना महिला आफ्नो घर परिवारबाट घरेलु हिंसामा पर्नुभयो, न्याय पाउने ठाउँ नपाएर प्राण धान्नको लागि जीवन चलाउनको लागि माइतीको सहारा लिन बाध्य हुनुभयो।
एउटा कुरा मैले के भन्छु भने हाम्रो सदस्यज्यूलाई गर्छु यो प्रश्न, हजुरले यति यो वैशाखको 30 गते कति गते भन्दै हुनुहुन्छ, हजुरले थाहा पाउनुभयो रहेछ, तर त्यो महिला त्यति पीडित छ, त्यो महिलालाई त्यति घरबाट त्यति गाह्रो छ भने हजुर अनि त्यो केस लिएर किन नगरपालिका जानु भएन, यता हजुरले किन लिएर जानु भएन त
पनि भन्दैछु मैले, भन्दाखेरि मेरो मसँग सञ्चार पनि पुगेन।
यो निवेदन यहाँ सालकोटमा पऱ्यो परेको होला हामीसँग पनि, हामी इफरका बाइबाट अलिकति हामी पनि के भन्छ अनभिज्ञ रह्यौँ। अब तपाईँलाई मैले भन्छु के भने चाहिँ त्यो केटाले अर्को बिहा गरेर छैन होइन, कि तपाईँले अदालती उहाँ न्यायिक समितिको हिउँ उहाँ हिउँ हुँदैन हुन्छ होइन, वडा कार्यालय अथवा उहाँहरूसँग कोर्डिनेसन गर्नु पऱ्यो, होइन भने हाम्रो पनि क्षेत्र अधिकार हुन्छ, त्यो पनि हजुरको त्यो खाना दिएन लाउन दिएन होइन कि कुटपिट गरेर त्यो घर के अरे त्यो शरीरमा अङ्ग त्यो भङ्ग हुने गरी हाने पे घरेलु हिंसा मुद्दा तलतिर लाग्थ्यो, त्यस्तो अवस्था पनि भएन, खालि त के भन्नुभयो खाना लाउनु दिएन माइत गएर बसे पनि त्यो अब विवाहितलाई हामीले हेरिदिने हो, नत्र त्यो हाम्रो पनि क्षेत्रतिर त पर्दैन क्या।
कुटपिटमै हो सर, त्यो भएको कुरो कुटपिटमै हो, हामी
हामीले
पनि त्यो कुरा हामी पुर्याउन सक्छौँ।
रोके मैले उपप्रमुखजी, अब उहाँलाई न्याय दिलाउनको लागि तपाईँको पहल के हुन्छ?
मैले त सबभन्दा के भन्छु भने सबभन्दा हामीलाई सूचना आउनु पर्यो, हजुरहरूले त्यो गुम्स्याएर भित्र नराख्नुहोस्।
सूचना अब यहाँले पाउनुभयो उपमेयरज्यू,
अब जाँदाखेरि उहाँ कहाँ हुनुहुन्छ आउनु पर्यो, र त्यो जो उसले एउटा महिलामाथि एउटा हिंसा गरेका छ होइन, कुटपिट पनि एउटा हिंसा नै हो होइन, गरेका छ र यदि त्यो गरेका छ भने त्यो दिदीबहिनी यहीँ कतै हुनुहुन्छ भने तुरुन्त म कहाँ पठाउनुहोस्, उसलाई कुन सजाय दिनुपर्छ, अनि म त्यसमा म पहल गरेर म गर्न तयार छु।
हस् हस्, यो कुरा उपमेयरज्यू कहाँ पुगिसकेको छ, जो महिला पीडामा हुनुहुन्छ उहाँले न्याय पाउनु नै छ, हामीले यो विश्वास गरौँ। म फेरि तपाईँ सहभागीतिर जान चाहे।
नमस्कार, म तुलसी खनाल, पञ्चपुरी नगरपालिका वडा नम्बर 6 काम गर्ने संस्था आवाज र आवाज संस्थामा बालबालिका तथा महिलाको क्षेत्रमा पञ्चपुरी नगरपालिका वडा नम्बर 1, 2, 3 रहेर सामाजिक परिचालकको रूपमा काम गर्छु र हामीले काम गर्दै जाँदाखेरि धेरै समस्याहरू पाएका छौँ। म सरसरी प्रश्नहरू गरिरहनु गरेको छु। सर्वप्रथम मेरो प्रश्न प्रहरीलाई छ, प्रहरी जो अरू सर्वसाधारण जनताको सुरक्षाका लागि सरकारको नुन पानी खाएका हुन्छन्, उनैबाट सुरक्षाको सट्टामा मानवीय हत्या भएको छ, यसका विषयमा अबका दिनहरूमा कस्तो खाले योजना बनाउने सोच बनाउनु भएको छ? र अर्को प्रश्न, प्रहरीले मुस्कान सहितको सेवा दिने अभियान कहाँ पुग्यो? जति प्रहरी जनताको साथी हुनुपर्ने हो त्यति भएको छैन, किन हो? र नगरपालिका उपप्रमुखज्यूलाई अथवा न्यायिक समितिको अध्यक्षज्यूलाई छ, अहिलेको अवस्थामा बढ्दै गएको बालविवाह र बालविवाहले गर्दा हुने गर्दा निम्त्याएका हिंसा कम गर्नका लागि अबका दिनमा के कस्ता कामहरू नगरपालिकाबाट भइरहेका छन्?
हस्, धन्यवाद तपाईँलाई। म जवाब लिइहालेँ
उहाँलाई प्रश्नको लागि। धन्यवाद। उहाँले पहिलो प्रश्न गर्नुभएको छ, प्रहरीबाट त्यस्तो जघन्य किसिमको घटना भएको छ, अब त्यस्तो घटना नघटोस् भन्नको लागि के गर्ने हामीले एउटा के गरेका छौँ भने चाहिँ, अब जुन किसिमले रातको समयमा 10 बजे पछाडि त्यो उहाँ त्यो हाम्रो जुन एकजना ट्राफिक प्रहरी जवान जानुभयो नि, अब उहाँलाई त्यस्तो अब आउने हाम्रो प्रहरीमा त्यस्तो नहोस् भनेर हामीले त्यो एउटा इन्ट्री बुक गरेर राख्ने, भित्र त्यो 10 बजे पछाडि को जान्छ त्यसको पासपोर्टहरू लिने त्यस्तो त्यस्तो व्यवस्था गरेका छौँ। अब 100 100 उसमा 1-2 कुई जान्छ त्यसमा सबैले, अब उसको 13-12 जागिर भइसकेको थियो, उसलाई नै त्यो पोइन्टेड गरेर गर्ने कुरा भएन। अब हामीबाट यस्तो घटना जो हुँदैन एउटा यो भयो। अर्को मुस्कान सहित प्रहरी सेवा कहाँ पुगेको छ भने, यो चलिरहेको छ, हेर्नुहोस् निरन्तर चलिरहेको छ। हामीलाई फोन गर्नुहोस् 98551100 तपाईँलाई कुनै प्रहरीले दुर्व्यवहार गरेको छ अथवा कुनै यहाँ के यहाँ हाम्रो यो इलाका प्रहरी कार्यालय बाबियाचौर अन्तर्गत अति 11 प्रहरी स्टेसनहरू छन्। पूर्वमा गिरिघाटबाट सुरु भएर पश्चिममा बेनीघाटसम्म यो हाम्रो एरिया पर्छ। त्यहीमा तपाईँहरूलाई कहीँबाट कसैले प्रहरीले दुर्व्यवहार गरेको छ भने मेरो नम्बर पनि टिप्नुहोस् अनि अफिसको नम्बर 98551100 फोन गर्नुहोस्। मेरो व्यक्तिगत नम्बर 98551900823 यसमा फोन गर्नुहोस्। हामी तत्पर छौँ तपाईँहरूको लागि।
प्रहरीले मुस्कान सहितको सेवा जनतासँग प्रहरी भनेर विभिन्न नाराहरू ल्यायो तर व्यवहारमा त्यो देखिन भन्ने गुनासो त अझै पनि कायमै छ।
अब उहाँहरूले कसरी बुझ्नु भएको छ त्यो मुस्कान सहितको प्रहरी सेवा? त्यो भन्दैमा के अरे, कोही आउँछन् मान्छे ती सेवाग्राहीसँग मुस्कान दिएर बोल्ने भन्ने कुरा होइन। हेर्नुहोस् है, त्यो भनेको आफूले सक्दो आफ्नो लेभलबाट, जस्तो अब हाम्रो नागरिक सहायता कक्ष छ, त्यहाँ कक्षमा आइसकेपछि कुनै जवान त्यहाँ बसेको हुन्छ, उसले उसैबाट समस्या समाधान भयो भने भयो, भएन भने उसले माथि रिपोर्ट गर्ने हो। त्यो मुस्कान सहितको प्रहरी सेवा भन्दाखेरि मुस्कानै जस दिनुपर्ने सेवा सुविधा छिटो छरितो र भरपर्दो तरिकाले विश्वसनीय तरिकाले दिने भन्ने कुरा त्यसरी हामी बुझेछौँ।
उपमेयरज्यू,
अब बाल विवाह रोक्न भन्दाखेरि अब हामीले एउटा पञ्चपुरी नगरपालिकाले योभन्दा अगाडि पनि हामी सङ्घ संस्थाहरूसँग लागेर बाल विवाह बहुविवाह नियन्त्रण कसरी गर्ने, न्यूनीकरण कसरी गर्ने भनेर हामी लागिरहेको र यति लाग्दा लाग्दै पनि हाम्रो अहिले समाजमा कस्तो भयो भने एउटा गार्जियन तर्फबाट नै उहाँहरूले नै अलिकति बुझेर पनि नबुझेको जस्तो व्यवहार देखाउँदाखेरि अलिकति हामीलाई गाह्रो भएको र योभन्दा पछाडि अब हामीले एउटा बाल विवाहको लागि र यो बाल हिंसा घरेलु हिंसाको लागि हामीले अलिकति गाउँ गाउँमा टोल टोलमा बस्ती बस्तीमा गएर एउटा बाल अधिकार मञ्च अथवा बाल संरक्षण केन्द्र गराएर त्यसमा अलिकति उहाँहरूलाई सुझाव दिएर र उहाँका अभिभावकहरूलाई पनि त्यसमा समटेर उहाँहरूबाट पनि के कस्ता व्यवहार छन् उहाँहरूबाट पनि हामी बुझेर र जसरी भए पनि हामीले एउटा नगरपालिकाबाट एउटा न्यायिक समितिको भएको नाताले मैले उहाँहरूलाई त्यहाँ राखेर बाल विवाह न्यूनीकरण कसरी गर्ने भन्ने कुरालाई अलिकति उहाँहरूबाट एउटा गाउँ र टोल बस्तीमा गएर बालबालिकाहरूलाई राखेर एउटा उहाँहरूलाई नै एउटा यो अभिमुखीकरण कार्यक्रम दिएर हुन्छ या कुनै उहाँहरूलाई कुनै तालिमहरू दिएर हुन्छ, यो चाहिँ हामीले अलिकति बजेट छुट्याएर उहाँहरूलाई यो न्यूनीकरण गर्ने भनेर अहिले हामीले यो टिपे योजनाहरू ल्याएका छौँ।
काम यो ठाउँमा यो काम सुरु भएको छ भनेर भन्न सकिन्छ अहिले?
अहिले ठ्याक्कै भन्दाखेरि अब काम त जस्तै यो साबिकको गाविस बाबिचौरमा अब यो 6-4 हाम्रो यो आवास संस्थाले पहिलादेखि नै लिएको थियो, उहाँहरूले नै यहाँ काम गरिरहनु भएको थियो, यसमा गएर हामीहरू केही बोलेका थिए पनि थियौँ र त्यहाँ गएर केही न केही उहाँहरूबाट सुझावहरू हामीले लिएका थियौँ र उहाँहरूलाई हामीले पहिला पनि सपोर्ट गरिरहेको हो र अहिले पनि त्यसमा सपोर्ट गर्न गइरहेका छौँ।
हस्, म फेरि तपाईँ सहभागीहरूको प्रश्न लिन्छु, हात उठाइदिनु होला।
नमस्कार, म अमर कार्की। र पछिल्लो समयमा विभिन्न जति पनि आपराधिक घटनाहरू घटेका छन् र ती घटनाहरू विशेष गरेर मदिराको कारण अलि प्रमुख हो कि भन्ने हाम्रो ठम्याइ छ र हामीले त्यो देखेका छौँ। र अहिले म विशेषतः प्रहरी कार्यालयलाई नै अनुरोध गर्न चाहन्छु, गृहमन्त्रीको आदेश अनुसार मात्रै गाउँ गाउँमा मदिरा नियन्त्रण गर्ने अथवा विभिन्न ठाउँमा मदिरा बनाइरहेको ठाउँबाट मदिरा जफत गर्ने काम हुन्छ कि इलाका प्रहरी कार्यालयले यो कार्यक्रमलाई यो क्रियाकलापलाई निरन्तर रूपमा गृह मन्त्रालयको आदेश बिना पनि गरिरहन्छ, यो कुरा म पहिलो प्रश्न राख्न चाहन्छु। र अर्को कुरा, जति पनि इलाका प्रहरी कार्यालयमा अथवा प्रहरी चौकीमा विभिन्न घटनाहरू आउँछन्, विभिन्न उजुरीहरू पर्छन्, ती उजुरीहरूलाई दर्ता गरिन्छ, उजुरी दर्ता गरिन्छ र दुवै पक्षहरू मेलमिलाप गर्नको लागि दुवै पक्षहरू इलाका प्रहरी कार्यालयमा अथवा प्रहरी चौकीमा आएको बेला प्रहरी चौकीभन्दा बाहिर मिलापत्र गरिन्छ र बाहिर व्यावहारिक रूपमा मिलापत्र गरिसकेपछि प्रहरी कार्यालयमा गएर कागज गरिन्छ। यो कत्तिको राम्रो विषय हो र यो विषय यदि उजुरी दर्ता गरिसकेपछि इलाका प्रहरी कार्यालय अथवा प्रहरी कार्यालयमै मुद्दा मिलापत्र गर्नुपर्ने हो कि जस्तो लाग्छ मलाई, र यदि बाहिरै मिलापत्र गर्ने हो भने मेलमिलाप केन्द्रमा इलाका प्रहरी कार्यालय अथवा प्रहरी कार्यालयले किन सिफारिस गर्दैन र न्यायिक समितिसँग सिफारिस गर्नुपर्ने हो कि होइन, यो विषयमा बुझ्न चाहन्छु।
हस्, धन्यवाद
अमर कार्कीजीलाई प्रश्न गरेर धेरै धेरै धन्यवाद। उहाँले भन्नुभयो यी आपराधिक जति क्रियाकलापहरू भएको छन् त्यसमा म यो मदिरा सेवनले घरेलु मदिरा सेवनले गर्दाखेरि यहाँबाट माथिबाट नै आदेश आएर मात्र एक्सन हुन्छ, तलबाट इलाका प्रहरी कार्यालयले किन गर्न सक्दैन भन्ने भएको छ पहिलो प्रश्न। अब यसमा मेरो भनाइ के छ भने चाहिँ हामीले फागुनको 19 गते गते उपमेयर हाम्रो मेयरज्यू यहाँको महिला सञ्जाल त्यसपछि आएर बजार व्यवस्थापन समिति सबैलाई अनुरोध गरेको एक्चुली अब कसैबाट पनि भएन भन्नु पऱ्यो, अब सहयोग अथवा कोर्डिनेसन भएन, त्यसपछि के गर्ने भन्ने कुरा गर्दाखेरि अब राम्रो कामको लागि कसैको त्यो त्यो के अरे त्यो सूचना जारी गर्ने अनि पूर्व सूचना दिनै पर्दैन, यो मदिरा लोकल मदिराका कारणले यत्रो घटना घटेको त्यसलाई नियन्त्रण लिनुपर्छ भनेर अब माथि अब मैले पनि जवाब दिनुपर्ने हुन्छ, म नानी माथि र एसपी साहब अनि डिआई साहब माथि हुनुहुन्छ उहाँहरूले त्यसो भनिसकेपछि ल किन नगर्ने त भन्ने कुरा भयो। अस्ति हामीले 29 गतिबाट सञ्चालन गरेका छौँ, त्यो 29 गते सञ्चालन गरेरमा हामी पुगिसकेका छौँ यहाँ के अरे रानीघाट बडीचौर यो गुटु अनि त्यसपछि विद्यापुर अब बाबिया चौरको त त्यही दिनै अब 5-6-8 दुलालथाई माझी गाउँ सबै ठाउँ पुगिसकेका छौँ। अर्को प्रश्न छ उहाँको, अब बाहिर गएर मिलापत्र केसहरू उजुरी दर्ता हुन्छ, बाहिर गएर मिलापत्र हुन्छ अनि भित्र आएर लेखिन्छ भन्ने कुरा गर्नुभयो, त्यसमा पनि कस्तो छ भने चाहिँ हाम्रो इलाका प्रहरी कार्यालय बाबिया चौरले मुद्दा चाहिँ दर्ता गर्दैन है, यो कुरामा अब सबैलाई मुद्दा दर्ता गर्दैन, अब भौगोलिक दूरीले अथवा यो के अरे गाडीको कन्डिसनले अब यो हाम्रो आफ्नो व्यक्तिगत समस्या भयो। यहाँ अब कस्तो आउँछ भने चाहिँ हाम्रो पनि प्रहरीको पनि यो क्षेत्र आर्थिकभित्र हेर्ने मुद्दाहरू हुन्छन्, विभिन्न अब मुद्दाहरू हुन्छन्, ती मुद्दाहरूमा हामीले पनि अब कुनै मिल्ने खालको हुन्छ कुनै नमिल्ने खालको हुन्छ, अब कुनैमा निवेदन आएको अब फौजदारी मुद्दामा पर्ने निवेदन आएकोमा त्यहाँ हामीले त्यो निवेदनलाई के अरे पीडित पक्षलाई राखेर यदि उहाँ सन्तुष्ट हुनुहुन्छ भने उहाँले यो चेन्ज गर्नुहोस् होइन भने चाहिँ यो फरार गर्नुपर्ने पर्ने हुन्छ भनेर हामीले उहाँलाई भन्छौँ, अनि त्यस्तो हुन्छ त्यो आफ्नो क्षेत्र अधिकार हुन्छ, त्यो क्षेत्र अधिकारलाई हामीले पनि अब लेनदेन जग्गा सम्बन्धी किचलहरू हामीले हेर्न पाउँदैनौँ, तर निवेदन आइसकेपछि त्यो निवेदनलाई किन सुनाइ गरेन त, किन प्रहरीले हामीले निवेदन दिँदा चाहिँ सुनाइ गरेन भन्ने कुरा हुन्छ त्यही कतिपय कुराहरू।
उहाँको प्रश्न चाहिँ इन्सपेक्टर साहब, उजुरीहरू मिलापत्र गर्दा केही त आर्थिक चलखेल वा केही व्यक्तिगत स्वार्थका आधारमा हुने गरिन्छ कि दैला बाहिर गर्नु किन त्यस्तो गरिन्छ भन्ने आशयले आएको जस्तो लाग्छ।
समाजमा बसेपछि अलिकति त्यो सामाजिक प्राणी पनि हुँदो रहेछ क्या, हेर्नुहोस् अब म कानुन कार्यान्वयन गर्ने मान्छे यहाँ बसेको, म पनि 6-7 महिना जति हुनु लाग्यो, अब विभिन्न यहाँ अब सबैलाई अब यहाँ स्थानीय सरकार छ अनि त्यसपछि जनप्रतिनिधि हुनुहुन्छ, विभिन्न राजनीतिक दलका अगुवाहरू हुन्छ, समाजसेवीहरू हुनुहुन्छ अनि अब विभिन्न गरेर सङ्घ संस्थाहरू नि अब चेलीबेटी के अरे त्यो महिला सम्बन्धी विभिन्न सङ्घ संस्थाहरू हुन्छ उहाँहरूको कुरा पनि सुनिदिनु पर्ने हुन्छ, उहाँहरूलाई रोबर काम गर्नु पनि हुन्छ, त्यस्तो आर्थिक चलखेल त्यस्तो नभएर अब यसलाई एउटा यो सामाजिक परिणाम भएनले
समाजलाई बाहिर मिलापत्र भएको कि भएन तपाईँको कार्यालयमा
छैन, हाम्रो कार्यालयमा भएको छैन, मैले भने जुन हाम्रो क्षेत्रभित्र पर्छ ती मुद्दाहरूमा अब हामीले नै गर्न मिल्दैन कतिपय कुराहरू, यहीँ हुनुहुन्छ अब हाम्रो आवाजको कोकिला कठाईजीहरू पनि यहीँ हुनुहुन्छ, उहाँहरूलाई नि मैले भन्छु होइन अब विभिन्न कता अब बाल बिहा नै भनौँ न, बाल बिहा आउँछ अब बाल बिहा त विशुद्ध रूपमा यो त अनुसूचित एकभित्रको मुद्दा हो, अब उमेर पुग्या हुन्न पछि व्यवहारिकता हेरेर पनि कतिपय कुरालाई हेर्नुपर्ने हुन्छ हेर्नु
उपमेयर झुइया न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ यस्ता घटनाहरूको कसरी चाहिँ रोक्न के कस्ता पहल यहाँहरूले गर्नुभएको छ
अब एउटा मदिराको भन्दाखेरि अब भर्खर हाम्रो इन्सपेक्टर साहबले भन्नुभयो अब एउटा स्थानीय सरकार भएर पनि उहाँहरूले सपोर्ट गर्नु भएन भन्ने कुरा आयो होइन अब यसमा साँच्चै कुरा गर्दाखेरि हामीबाट सपोर्ट आएको छ अब कुनै समयमा र कुनै परिस्थितिमा हामी अब अस्ति भर्खर एउटा यो घरेलु उसको के भन्छ यो घरेलु दारू भनौँ अब रक्सीहरू अब यसलाई यो उहाँहरूले अब पुरा घर घरमा गएर कसै कोहीबाट 100 लिटर 200 लिटर पनि उहाँहरूले समातेर लिएर आउनुभएको रहेछ त्यो नष्ट गर्नको लागि हजुर चाहियो भनेर उहाँले फोन गर्नुभएको थियो त्यति बेलाको अवस्थामा भन्दाखेरि म वीरेन्द्रनगर यो न्यायिक समितिको कार्यक्रममा थिएँ त्यसैले म उहाँहरूलाई सपोर्ट गर्न र उपस्थित हुन सकेन होइन त्यसको लागि म उहाँसँग उतिखेर मैले भने काम म यस्तो यस्तो कारणले यस्तो हुन भनेर मैले वडा अध्यक्षज्यूलाई 6 नम्बर अनि 8 नम्बर मेरो 8 नम्बरको वडा अध्यक्षज्यूलाई हजुर त्यहाँ गएर सही गरिदिनुहोस् र यो नष्ट गर्नुहोस् घरेलु हिंसा गराउने पनि यही हो अनि हाम्रो दुनियाँभर यो घटनाहरू घटाउने अब अस्ति भर्खरैको कुरा अब 2-4 महिना 4-5 महिनाको अगाडिको अनि यो घटना घटाउने पनि यही रक्सीकै कारण हो नि अनि त्यसैले गर्दाखेरि उहाँहरूसँग बसेर हामीले 2-3 फेरसम्म पनि बसेर एउटा सञ्जालको कार्यक्रममा पनि म त्यहाँ पुगेको छु र त्यहाँ सञ्जालको साथीहरूसँग पनि सदस्य भएर मैले काम गरेको छु अहिले किनभने म ठुलो मान्छे बनेर होइन सानो मान्छे बनेर काम गरेको छु र त्यहाँ गएर यो जस्तै यो रक्स
तर यहीँ तपाईँ आफ्नो उस्मेश प्रहरी सँगै समन्वय गर्न सक्नु भएन भन्ने गुनासो त आएन
होइन होइन म त्यो समन्वय गर्न सकेको छु म गर्न अझै पनि तयार छु मैले उहाँसँग मैले बारम्बार भनिरहेको छु र अनि उहाँहरूले त्यो रक्सी पक्रन जाँदाखेरि पनि यस्तो भयो म्याडम भन्दा जानुहोस् म कुनै हालतमा पनि दिन राति गरेर पनि म हजुरहरूसँग खटेर अनि यो यहाँ यो घटनाहरू घटिरहेको छ यसलाई कसरी न्यूनीकरण गर्ने र कसरी के गर्ने भन्ने कुरा हजुरसँग म रात दिन खटेर गर्न तयार छु र घर यो रक्सी भन्ने चिजलाई र रक्सी गाजा यो दुईवटा छ हाम्रो अहिले तर चरेस यो तिन थरी छ अहिले यो साँच्चीकै भन्दाखेरि यो पञ्चपुरीमा 3 वटा सेवन छ के यो एउटा मात्रै खाएर यति भएको छैन उता लोकल रक्सी पनि खाएछ उता चरेस पनि खाएछ अनि अब चरेस र गाजा त एउटै भयो होइन त्यो खाएको छ उसलाई उसको कस्तो छ भने थामिनसक्नु उसको दिमागै सहीमा छ अहिले के यो अवस्था अहिले हाम्रो गाउँघरका साना 14-15 वर्ष 12 वर्षदेखिको बच्चाहरूको मैले यो व्यवहार भेटाएँ मैले हिजो मात्रै मेरो त्यो घरदेखि अलि पल्तिर एउटा 15 वर्षको बच्चाले यति ठुलो सुल्पामा त्यसमा एउटा अलि ठुलो मान्छे पनि थियो होइन 30-35 वर्षको ठुलो मान्छे पनि थियो तर सानो बच्चाले कस्तो भने उसलाई त्यो गाँजा मिचेर चरस मिचेर त्यसलाई भोर्न लगाएर
यस्तो घटना यहाँहरूले देख्नुभयो अब यसलाई रोक्नको लागि यहाँहरूले के कस्तो कार्ययोजना बनाउनु भएको छ
अब यसलाई रोक्न भन्दा त अब मैले त एक किसिमले गर्दा म एक्लै गर्न पनि सक्दिनँ होइन मैले एउटा सञ्जालको यो महिला सञ्जालको पनि मैले सहयोग लिएको छु र अनि एउटा उहाँ भन्दाखेरि प्रमुख उहाँहरू
अब अहिले त उपप्रमुखज्यू
हजुर
स्थानीय सरकार सर्वशक्तिमान छ स्थानीय सरकारले संविधानले कानुनले पनि धेरै अधिकारहरू दिएको छ अब यो अधिकारको प्रयोग यहाँहरूले गरेर यस्ता घटनाहरू रोक्न त सक्नुहुन्छ नि
यो सक्छौँ हामीले सक्छौँ तर यसमा पनि त हामीलाई यो ऐन गराउँदाखेरि संरचना नयाँ छ अब सबै त्यो ऐनहरू आउन त नआएसम्म त हामीले त यो बाजिने प्रदेशमा अनि अथवा सङ्घमा बाजिन सक्दो रहेछ त्यसैले गर्दा अब अहिले ऐनहरू सबै हाम्रो लगभग सबै आइपुगेको छ र हामीले ऐनहरू गराउँदैछौँ र एक वर्ष हाम्रो गयो होइन एक वर्षमा हामीले अलिकति किनभने आधा आधी जति सिकिसकेका छौँ र अब हामी जुनसुकै कार्यक्रम पनि यो स्थानीय तहबाट हामी गर्न तयार छौँ र ऐनहरू पनि अब लगभग पास भइसकेका छन्
हस् म फेरि तपाईँ सहभागीहरूतिर जान चाहेँ
नमस्ते म कोकिला कठायत घर पञ्चपुरी नगरपालिका वार्ड नम्बर 4 मेरो प्रश्न छ नगर उपप्रमुखज्यूलाई महिला बालबालिकामाथि हुने हिंसाको विषयमा अब नगरपालिकाले के कस्तो योजना बनाउँछ र यसअघि के गर्नुभएको छ
हस् धन्यवाद म जवाफ लिइहालेँ उपप्रमुखज्यूबाट
अब अहिले भन्दाखेरि महिला बालबालिकाका लागि भन्दा महिलाका लागि भन्दा अब सुरुमा महिलाकै लागि भन्छु होइन एउटा पञ्चपुरी नगरपालिकामा म निर्वाचित भएर आएदेखि एक वर्षको बिचमा भन्दाखेरि मैले नगरपालिकामा एउटा चाहिँ बजेट अलिकति छुट्याएर एउटा सुत्केरी एउटा महिला सुत्केरी भत्ता महिला एउटा महिला संस्थामा महिला सुत्केरी संस्थामा सुरक्षित महिला सुत्केरी भएको अवस्थामा भनेर मैले रु 2000 रुपियाँ दिने थप गर्न त्यो सफल भएँ। र अर्को भन्दाखेरि र एउटा हाम्रो यो जुनसुकै नेपाल सरकारबाट नपठायो यो के भन्छ एउटा बाल शिक्षा भन्ने छ नि, बाल शिक्षालाई एउटा उहाँहरूबाट अरू सबै शिक्षकहरूलाई ड्रेस भत्ता ड्रेस आएको थियो र उहाँहरूलाई नपाएको हुँदाखेरि र उहाँहरूलाई मैले एउटा ड्रेस भत्ता भनेर त्यो पनि वितरण गर्न सफल भएँ। एउटा हाम्रो बाल शिक्षा पढाउने एउटा महिला शिक्षकलाई अनि एउटा त्यो सफल भयो। र अबका दिनहरूमा अब साँच्चैकै भन्दाखेरि
नगरपालिकामा एउटामा पटक पटक महिला हिंसाका घटनाहरू दोहोरिए, अब यसलाई रोक्नको लागि यो यो गर्ने भनेर स्पष्ट कार्ययोजना के बनाउनु भएको छ?
अब त्यो भन्दाखेरि अब हिजो आज बिहानसम्म पनि अब ऐनहरू आए, त्यसपछि शिक्षा स्वास्थ्यको सम्बन्ध हामीले सक्यौँ, अब महिला र बालबालिकाको अब हाम्रो भोलिबाट सुरु हुन्छ, अब त्यो ऐनहरू पनि सबै आइपुगेका छैन, मैले त्यो हेरिसकेका छैन। र महिलालाई महिलालाई अनि कसरी घरेलु हिंसाबाट कसरी उहाँहरूलाई न्यूनीकरण गर्ने अनि के गर्ने भन्ने कुरामा मैले चाहिँ अलिकति अब योभन्दा अगाडि बजेटहरू पनि त्यति छुट्याउन सकिनँ होइन। अब गाउँ टोल बस्तीमा गएर बालबालिका र महिलाहरूलाईमा त गाउँ टोल बस्ती अब उहाँको समस्या के छ त, उहाँको समस्या के छ उहाँले नभनिकन त मलाई थाहा हुँदैन नि। अनि टोल बस्तीमा गएर म यो सक्छु यही यो जेठभित्रैमा अब योजनाहरू प्लानिङ गर्दैछु, यो भित्रैमा उहाँहरूको टोल बस्तीमा गएर उहाँहरूको के छ त समस्या त्यो चाहिँ मैले लिएर बुझेर कसरी जाने के गर्ने भन्ने कुरो सल्लाह गरेर अनि यसरी जाँदैछु।
श्रेष्ठजी के बोल्नु खोज्नुहुन्छ?
के अरे महिला हिंसालाई कसरी के छ यसलाई के गर्नुभयो भनेर हजुरले क्वेसन सोध्नु भएको थियो नि, त्यसमा अस्ति भर्खर हामीले यही गएको जेठ भइसक्यो 31 गते हो क्या, हामीले यहाँ बाल विवाह सम्बन्धी जनचेतना कार्यक्रमहरू हाम्रो माझी गाउँमा सञ्चालन गरेका थियौँ। अब निकट भविष्यमा अब यो घरेलु हिंसा जबरजस्तीकरणी सम्बन्धी जनचेतना कार्यक्रम यिनीहरूलाई हामी अब तातो पानी त्यसपछि सालकोट यो सालकोट र तातो पानीमा हामीले उहाँहरूसँग सहकार्य स्थानीय सरकारसँग सहकार्य गरेर
त्यो कार्यक्रमको उपलब्धि यही हो हुन्छ भनेर
हामीले 4-5, 6-7-8 स्टुडेन्टलाई गरी 250 त्यहाँ गरेका थियौँ। त्यहाँ त्यति उनीहरूले त्यति क्वेसनहरू सोधेनन्, अभिभावकहरूले अनि गार्जेनहरूले सोध्नुभएको थियो क्वेसनहरू, उहाँलाई के भन्यो भने बाल विवाह भने के हो, बाल विवाह गरेमा के हुन्छ त, अब विशेष गरी केटा मान्छे भन्दा नि केटीमा बालिकालाई भनौँ न अब उमेरमै कम उमेरमै गर्भधारण हुनु, बच्चा जन्माएर जन्म नसकेर मृत्यु हुनसक्ने सम्भावना हुनु, अब पछि भविष्यमा गएर अर्को बहुविवाह गर्न सक्ने अवस्था सिर्जना हुनु भनेर उहाँहरूलाई हामीले पर्चा पम्पले सहित बाँडेको थियौँ। जे उहाँहरू पोजिटिभ पनि हुन्छ उत्साहजनक थियो सहभागीहरूको, अलि त्यति 6-7-8, 4-5 स्टुडेन्टमा हुनाले अब यसलाई चाहिँ हामी के बनाएको छौँ भने यो प्लस टू अथवा 9-10 विद्यार्थीको बिचमा गर्नुपर्छ भन्ने हाम्रो रहेको छ।
धन्यवाद, म फेरि तपाईँ सहभागीतिर जान चाहे।
सबैजना नमस्कार, म चाहिँ टिका राणा, मेरो घर चाहिँ सालकोट पञ्चपुरी दुई पलाइटीमै पर्छ। म हाम्रो इन्सपेक्टर साहबलाई र उपमेयरज्यूलाई नै यो प्रश्न गर्न गइरहेको छु। अहिले हाम्रो स्थानीय तहमा विभिन्न खाले हिंसाहरू त घटेको अवगतै छ, यस्ता घटनाहरू यस्ता हिंसा घट्ने हिंसायुक्त घटनाहरू घटेका छन्, तिनै घटनाका निमित्त हामी अलिकति एउटा नेतृत्व कुनै समूह या संस्थाको एउटा नेतृत्व गर्दै जाने क्रममा यसमा हामीलाई एकदमै कडाभन्दा कडा चुनौतीहरू आएको छ।
जस्तो के चुनौती छ?
ल विगत भर्खरै भएको गोरेकला घटनाको केसमा हामी एउटा स्थानीय तह एउटा हामी यहाँको स्थानीय नै सम्बन्धित वडाका एउटा महिला भएकै नाताले हाम्रो आम महिला नेतृत्व कै हाम्रो एउटा इलाका प्रहरी कार्यालयसम्म हाम्रो जुलुस पुग्यो। त्यहाँ हामी त्यसरी त्यहाँ हाम्रो नगरपालिका हाम्रो यहाँको प्रहरी कार्यालय हाम्रो जिल्ला प्रहरी कार्यालयसम्म हामीले ज्ञापन पत्र होइन विज्ञप्तिहरू लिएर हामी त्यहाँसम्म पुग्यौँ। तर अहिले जुन घटनाक्रम घटिसकेको छ, हामी एउटा कुनै एउटा नाबालिका एउटा बालकको मृत्यु बालिकाको मृत्यु भएको छ, त्यो मृत्युको अवस्थामा हामी होइन यो सम्बन्धित हत्यारालाई त छानबिन त गर्नु पऱ्यो, हामीले कुनै निर्दोष व्यक्तिलाई लगेर हाल्नुहोस् भनेर त हामीले प्रहरीलाई त्यसरी जवाब त दिएका छैनौँ नि। हामी सम्बन्धित जो पीडित हो जसले जसले घटना घटाएको छ उसलाई चाहिँ आवश्यक छानबिन गरेर हाल्नुपर्छ भन्ने एउटा हाम्रो दबाब जाँदा हामीलाई हाम्रो इज्जतमाथि धक्का लाग्ने किसिमले समेत हामीहरूलाई त्यस्ता प्रश्नहरू आएका छन्। अब यो विषयमा हाम्रो प्रहरी र हाम्रो नगरले कुन भूमिका खेल्ने? भोलि हुनसक्छ भोलि त्यसको नेतृत्व गरेर म नै गएको थिएँ, म नै गएको थिएँ, तर भोलि कुनै कारणवश म माथि मेरो या त नैतिक होस् या त सामाजिक या कुनै न कुनै किसिमले म माथि कुनै घटना घट्यो भने त्यसको जवाबदेही को हुने भनेर म यसरी प्रश्न गर्न चाहन्छु। हवस्, धन्यवाद।
हस् निरीक्षकज्यू
र टिकाजीले राख्नुभयो, राम्रो कुरा राख्नुभयो। मैले उहाँलाई अब व्यक्तिगत रूपमा भेटेर पनि अस्ति कुरा गरेको थिएँ। यस्तो हुन्छ अब घटना यो जुनसुकै ठाउँमा नि घटना घट्छ, हेर्नुहोस्, घटना मात्र म्याक्सिमम् र मिनिमम अथवा न्यूनीकरण र के अरे काहीँ पनि निर्मलीकरण हुँदैन, न्यूनीकरण मात्रै हुन्छ होइन। त्यही बेला जुन बेला उहाँको त्यो गोरेकोला केस जोड्नु भने त्यो घटना घट्यो, त्यो घटना घटेको सायद त्यो पहिलो अब 16 घन्टामा सायद त्यो पत्ता हामीले पत्ता लगाउन सफल भयौँ क्या। 16 घन्टामा पत्ता लगाएर त्यही राति अब हामीले अब हाम्रो पुलिसले भन्नुभयो त्यो घटना घटेपछि हामी जवाब दिनुपर्छ, जहाँ घटना घट्यो भने जुनसुकै यो पञ्चपुरी एरिया चौकुने बराताल तिनवटा पर्छ। अब उहाँको उसलाई मैले जोड्दैछु, त्यहीमा उहाँहरू आएर त्यो दबाब दिनुभयो, उहाँहरूले आफ्नो कर्तव्य पुरा गर्नुपऱ्यो, तर त्यहाँनिर दबाब दिन आवश्यक थिएन जस्तो लाग्छ मलाई। किनभने उहाँहरूले त्यो हामीले पत्ता लगाएर मान्छेलाई समातेर एरेस्ट गरेर सुर्खेत पठाइ राति नै पठाइसकेका छौँ होइन। बिहानपल्ट गएर उहाँहरू त्यहाँ गएर अब त्यो के गेट सेट के भत्काउने काम गर्नुभयो, भित्र पूर्ण सभा गर्नुभयो, त्यहीमा हामीले उहाँहरू रिसाउनु भएको छ, एग्रेसिभ हुन्छ भनेर हामीले केही पनि गरेनौँ। अब प्रहरी कार्य तपाईँहरूले के कुरा बुझ्नुपर्छ भने प्रहरी कार्यालयमा कहीँ पनि कोर्ट सभा बनाउनु पाइँदैन है। त्यो कुरा सबै अब यहीँ सबै जनताहरू हुनुहुन्छ, सबै सरकार मान्छेहरू हुन्छ, त्यो पाइँदैन। अर्को उहाँलाई के अरे त्यो कमान्डरलाई उहाँलाई के भन्नुभयो
मैले धम्कीहरू दुर्व्यवहारहरू आउनु
त्यो बारेमा म के अरे तपाईँले लिखित रूपमा ल्याउनुहोस् न, तपाईँलाई ज्यान मारेर धम्की हातमा ल्याउनुहोस् निवेदन होइन। अनि त्यसपछि तपाईँलाई कसैले बिच बारेमा रोकेर तपाईँलाई कुनै धम्की दिएको छ भने त्यो ल्याउनुहोस् निवेदन। तपाईँलाई जस्तो अब कोही व्यक्तिले नै होइन फोनबाट अथवा तपाईँलाई बिचबाट बसेर ढुकेर कुरेर अथवा तपाईँलाई केही भन्छ भने लिखित रूपमा निवेदन ल्याउनुहोस् न, ल्याउनुहोस्। मेरो नम्बर हजुरसँग छँदैछ, तपाईँको नम्बर मसँग छँदैछ। उहाँ आखिर उहाँ पनि महिला सशक्ति मञ्चको उहाँसँग मेरो पनि सहकार्य भएको छ क्या, अध्यक्ष हुनुहुन्छ उहाँ। फोन गर्नुहोस् 98551 अफिसको नम्बर अघि मैले भनेको थिएँ, त्यहीमा फोन गर्नुहोस्, मेरो व्यक्तिगत नम्बर फोन गर्नुहोस् ल। पुलिसले वास्ता गरेन, चासो दिएन भने चाहिँ त्यस पछाडि कोही चाहिँ निराज गर्नु होला।
उपप्रमुख अब त यहाँ त न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, अब त यहाँ यो नगरपालिकाको न्यायकर्ताका रूपमा पनि जिम्मेवारी यहाँले पाउनु भएको छ।
अब यो घटनाको बारेमा अलिकति म टिका म्याडमलाई पनि थोरै उत्तर दिन चाहेँ है। यो नगरपालिकालाई पनि जोडिएको हुँदाखेरि उहाँले भनेको कुरा पनि सही हो होइन। अब यहाँबाट उहाँहरू अनि अब जब कि त्यो घटना घट्यो, अब एउटा परीक्षा दिन गएको विद्यार्थीको बिहान त्यस्तो अवस्था भयो, घटना घट्यो, घटेर बित्तिकै हाम्रो हेड सरले खबर पुर्याउनु भयो, त्यसपछि तुरुन्तै उहाँहरूलाई खबर गरेर पुग्यो। पुगेपछि हामीले पुरै नाका बन्द गर्न लगायौँ, अनि नाका नाकामा उहाँहरूलाई बन्द गरेर एउटा निर्दोषले पनि दुःख त पायो नि, पाउन त पायो होइन। पाए पनि कति 16 घन्टाभित्रमा उहाँहरूले त्यो सफल भयो, तर एउटा कुरा कस्तो हुन्छ भने हामीले त्यसलाई जति हो जति छिटो एउटा कुरो कस्तो हुन्छ भने म एउटा निर्वाचित हुने बेला कुनै पार्टीको थिएँ होला, तर अहिले म समग्र यो पञ्चपुरी नगरपालिकाको न्याय समितिको प्रमुखको नाताले भन्न मैले के चाहन्छु भनेपछि अपराधीलाई कडा कारवाही होस्, निर्दोषले चाहिँ उसले चाहिँ एउटा आफूले न्याय पाओस् भन्ने कुरो मेरो धारणा छ। र जसरी उहाँ टिका म्याडमले भन्नुभयो उहाँ घर अलिकति तोडफोड भयो भन्ने कुरा इन्सपेक्टर साहबले पनि भन्नुभयो, तर आशय कस्तो थियो भने उहाँले मलाई पनि बोलाउनु भएको थियो, म जान सकिनँ किनभने मेरो कार्यक्रम थियो छुट्टै, तर किनभने उसको जो दोषी छ जो अपराधी छ त्यसलाई त हामीले पक्रन सफल भएका छौँ। र एउटा हाम्रो पुलिस जवान भाइले पनि उसबाट पनि हामीले यो पत्ता लगाउन सफल भएर उसलाई हामीले पुरस्कृत पनि गरेर अस्ति भर्खर भएर पठाएको छु, र यसको लागि उहाँहरूलाई पनि मैले धेरै धन्यवाद दिएको त्यति बेला। र अब यस्ता नदोहोरिनु घटना भनेर उहाँहरूलाई पनि मैले बारम्बार हप्ता हप्तामा उहाँसँग मेरो फोन भइरहन्छ, कुनै पनि अपराधी घटना अब नदोहोरियोस्, र यदि दोहोऱ्यो भने हामीहरूले अब त्यसलाई त्यो दोषीलाई जसरी पनि कडा बनाउँदा कडा कारवाही हुनुपर्छ। अब उहाँहरूले ज्ञापनपत्र उहाँ प्रदेशमा नि गएर उहाँहरूले ज्ञापनपत्र बुझाउनु भएको छ, तर त्यो दोषीलाई कारवाही हुने कि नहुने हामीले त यहाँबाट मेयर साहबले म उपमेयरको नाताले हामीले प्रेस दबाब दिइराखेका छौँ, तर उहाँलाई केन्द्रबाट ऊ एउटा हाम्रो उहाँको एसपी साहब डिएसपी साहबहरूलाई पनि उहाँ दबाब आएको छ, र यो अलिकति कडाभन्दा कडा एउटा पार्टीगत हिसाबमा हामी नजाउँ भन्ने मेरो धारणा त्यहाँ छ, र म यसमा रात दिन म यसको विरुद्धमा लड्ने पक्षमा छु। म
हस् म फेरि तपाईँ सहभागीतिर जान चाहे।
नमस्कार, म पवित्र विसी पञ्चपुरी नगरपालिका वार्ड नम्बर 3 को महिला स्वास्थ्य स्वयंसेविका। मेरो प्रश्न उपप्रमुख ज्यूलाई रहेको छ। हाम्रो पञ्चपुरी नगरपालिकामा महिला र बालबालिकाका लागि कुन कुन विषयमा बजेट छुट्याउनु भएको छ भने वडा स्तरमा छुट्याउनु भएको छ कि नगर स्तरीय नै छुट्याउनु भएको छ? अर्को प्रश्न रहेको छ, हाम्रो पञ्चपुरी नगरपालिकामा दुई दुईवटा बालबालिकाको घटना भइसकेको छ, पीडित महिलाहरूका लागि अबका दिनहरूमा कस्ता कस्ता खालका योजनाहरू बनाउनु भएको छ, बनाउनु भएको छ भने कस्तो खालको योजना बनाउनु भएको छ र को कोसँग हजुरले समन्वय गर्नुभएको छ, स्पष्ट पारिदिनुको लागि उहाँलाई अनुरोध गर्दछु। हस्त नमस्कार।
म जवाब लिइहालेँ पोप्रमोजीबाट।
अब अहिले पञ्चपुरी नगरपालिकाबाट भन्दाखेरि महिला र बालबालिकाको लागि कस्तो बजेटहरू छुट्याउनु भएको छ भन्ने प्रश्न आयो होइन। अब यसमा भन्दाखेरि अहिले नगर वार्डबाट भन्दा नगरपालिकाबाटै मैले छुट्याउने योजना राखेको छु, किनभने वार्डमा गर्दाखेरि कहाँ कति के भन्दा भन्दा एकमुष्टमा महिला बालबालिका भनेर अथवा लक्षित वर्ग भनेपछि त सबै आउँछ होइन, त्यसमा एकमुष्टमा सकेसम्म अब यति उतिमा अहिले मैले लागू गरेको छैन, अब पछि मेयर साहबसँग पनि अलिकति लड्नुपर्छ म होइन, किनभने महिला बालबालिकालाई मैले बढी सेमर्छु, अनि त्यसपछि शिक्षामा स्वास्थ्यमा अलिकति मैले फोकस गरिदिएको हुनाले र अनि किनभने शिक्षकबाट पनि मैमलाई ल म्याडम यति छुट्याउनु पऱ्यो, स्वास्थ्यबाट पनि अब बजेटको अलिकति अरू त बजेटको सबै सुविधा अधिकार उपमेयरलाई छ भन्ने छैन त, तै पनि अलिकति आफूभन्दा ठुलाको पनि मान राख्नुपर्छ, त्यसैले गर्दाखेरि यति उतिमा अहिलेसम्म तोकेको छैन, अब यही जेठभित्रै यति अनि कति छुट्याउने कसरी जाने भन्ने कुरा तपाईँहरूलाई त्यो थाहा हुन्छ पछि नै।
अर्को उहाँले पीडित महिलाहरूको लागि अब के कस्ता योजना गराइदिन्छन् भन्नुभएको छ।
अब पीडित महिलाहरूको लागि त एउटा पीडित अब एउटा घटना मात्रै नभएर अरू घरेलु हिंसा पनि छ महिलाहरूलाई होइन, सबभन्दा हाम्रो महिला दिदीबहिनीहरू ए घरमा यति हिंसा छ, घरेलु हिंसा होला कसैलाई होइन कसैलाई जे पनि हुनसक्छ, तर त्यो हजुरहरूले त्यो घरमा सहेर नबस्नुहोस्, त्यो आवाज अलिकति बाहिर पनि ल्याउने गर्नुहोस् र एउटा महिला न्यायिक समितिको महिला नै हुनुहुन्छ छु म स्वयं र हजुरहरूलाई भन्न गाह्रो केही पनि छैन र हजुरहरूले अब कसरी जाने के गर्ने भन्ने कुरा अब महिला हिंसा गर्ने ठाउँ यता जसको घरमा महिला हिंसा बढी भएको छ त्यसको घरमा अब सबभन्दा पहिला त हजुरहरू आउनु पऱ्यो नि त, कसरी हजुरहरूले कसरी जाने कसरीले अनि घरेलु हिंसा कसको घरमा भएको छ भन्ने कुरो त मलाई थाहा हुँदैन नि त।
अवश्य पनि जो महिला हिंसामा पर्नुभएको छ वा पुरुष हिंसामा पर्नुभएको छ भने पनि उहाँहरूले आफू हिंसामा परेको कुरा लुकाउनु भएन, त्यसलाई अगाडि ल्याउनु पऱ्यो, अनि मात्र त्यसको सम्बोधन गर्न सकिन्छ। म फेरि तपाईँहरूतिर जान चाहेँ, सहभागीतिर जान चाहेँ, उठ्नु भएको छ।
नमस्कार, म चाहिँ तेजबहादुर रुकाए, मेरो घर चाहिँ पञ्चपुरी नगरपालिका वडा नम्बर 6 चतुरी। विशेष गरेर यो पञ्चपुरी नगरपालिकामा हिजोभोलि यो तीव्र गतिमा चाहिँ बालविवाह भइराखेको हामी देख्न पाउँछौँ। यो बालविवाह भयो भन्ने कुरा चाहिँ यसरी चाहिँ बालविवाह भयो भनेर चाहिँ प्रहरी प्रशासनमा जानकारी गराउँदा प्रहरी प्रशासनले त्यो कुरा चाहिँ गोप्य राख्नुको सट्टा गोप्य नराखेको कुरा हामी पाउँछौँ। सार्वजनिक गरेर धेरै त्यस्ता खालका घरमा आगै लाउने प्रकारको पनि एउटा हस्तक्षेप गएको कुरा हामी पाउँछौँ, त्यो कस्तो हो, गोप्य राख्ने हो या होइन यो प्रहरी प्रशासनलाई?
हस् धन्यवाद, म जवाब लिइहालेँ श्रेष्ठज्यूबाट।
उहाँलाई प्रश्न गराए धन्यवाद। अब उहाँले भन्नु खोज्नुभयो अलिक म क्लियर भएन कि सुराकीको नाम गोप्य राख्ने कि कस्तो यो मुद्दालाई गोप्य राख्ने भन्नु
खोज्नुभयो।
अब उपरान्त सुराकीको नाम चाहिँ गोप्य रहन्छ, अब अहिलेसम्म गोप्य भएन ल, त्यसको लागि हामी सरी भन्नुपर्छ चाहन्छौँ।
फेरि हात उठाउनु भएको छ नजिकै, अब हामी फेरि तपाईँ सहभागीकै प्रश्नतिर जान चाहन्छु। म अघि हात उठाउनु भएको थियो यता।
मेरो नाम देवी सारा रोकाए, पञ्चपुरी 3 चौरमा, म एउटा पीडित हो, म गोरीकलाको घटनामा उसको भाउजू गोरीकलाको भाउजू हो, अनि यो गोरीकलाको बारेमा अनि कसैले भन्छन् अब हाम्रो त अब यस्तै छ, अब अगानी बढ्ने पनि अगानी जाम भने पनि यस्तै छौँ हामी, अब घरमा पनि त्यस्तै छ केही यताउति अब अलिकति छैन बाहिर हिँडौँ भने पनि, अनि कसैबाट सुन्छु अगानी त म गएको छैन, कसैबाट सुन्छु अपराधीहरू निक्लिन्छन् र कसैबाट सुन्छु, अनि एउटा निर्दोष पनि परेको छन्, एउटा निर्दोष त परे के को लागि परे त, निर्दोषले लास त देखे नि, लास देख्दाखेरि नमरेको लास भइदिए हस्पिटलमा हुनुपर्ने र अलिकति मरे पनि घरको जहाँलाई जानकारी हुनुपर्ने, निर्दोषीले हो नि त दिनुपर्ने, निर्दोषीले नदिएर छुपाएको कारणले यी अपराधीहरूलाई कारवाही कस्तो छ, कति सालको लागि छ, यो जेल गए कि गएनन् भन्ने पनि हामीले केही सूचना पाएको छैन, कतिसम्म यिनीहरूलाई जेल गर्ने र यिनीहरूलाई यो हामीले कतिसम्म न्याय पाउने, यो बारेमा म प्रमुखलाई र प्रहरीलाई म भन्न चाहन्छु।
हस् धन्यवाद, म जवाफ लिइहालेँ। प्रहरी निरीक्षकज्यू, जुन घटना भयो त्यो घटनामा
उहाँलाई प्रश्नको लागि धेरै धेरै धन्यवाद। उहाँले के भन्नु भने हामी गरिब छौँ, हाम्रो चाहिँ केही सोर्स लाग्दैन, हामी हिँड्न पनि सक्दैन भनेर भन्नुभयो, उहाँको त्यो गलत धारणा हो है, म चाहिँ किन भन्छु भने चाहिँ यो फौजदारी मुद्दा हो, यो व्यक्तिवादी मुद्दा होइन, तपाईँहरूले व्यक्तिले लड्ने मुद्दा होइन, यो सरकारवादी भएर लड्ने मुद्दा हो। तपाईँहरूले होइन कसैले चलखेल गरेर यसलाई छोडिदिन्छ कि ऊ छोड्ने, त्यो गलत तपाईँहरूको मानसिकता हो, तपाईँले बुझ्नु भएको छैन। दुई किसिमको हुन्छ मुद्दा, एक किसिमको देवानी मुद्दा हुन्छ जो व्यक्ति व्यक्ति लड्छ होइन, यो चाहिँ यो फौजदारी मुद्दा हो। तपाईँहरूले तपाईँहरूको यसमा केही खर्च पनि हुँदैन, तपाईँले खर्च पनि गर्नु पर्दैन, सबै नेपाल सरकारवादी भएर लड्ने मुद्दा हो। त्यहीमा चाहिँ तपाईँ टेन्सन नमान्नुहोस् होइन, फलाना उकिल राखेर छुटिहाल्छ कि त्यो छुटिहाल्छ भनेर त्यतातिर सोधै नसोध्नुहोस्। मुद्दाको तपाईँले मैले परिभाषा गरेँ, दुइटा हुन्छ नि मुद्दा भनेर, तपाईँले बुझ्नुको बुझ्नु भएन, पछि यतातिर अन्य सहभागीहरूलाई पनि सोध्नु होला। त्यो विशुद्ध रूपमा फौजदारी मुद्दा हो। अब रह्यो अर्को कुरा, के अरे कसलाई कति के सजायो, कति के सजायो भन्ने कुरा, हाम्रो काम चाहिँ अपराध अनुसन्धान गर्ने हो, अभियोजन जिल्ला सरकारी वकिल कार्यालय गर्ने हो, फैसला चाहिँ न्यायालयले गर्ने हो। हाललाई ती तिनैजना पूर्व फैसलाको लागि कारागार गएका छन्, अन्य चाहिँ फैसला भएको छैन।
त्यो मुद्दा यहाँलाई स्पष्ट पारिहाल्यो, त्यो मुद्दा अदालतमा पुगिसकेको छ। अब पीडितको तर्फबाट सरकार लड्छ, अब उहाँहरूले चाहेर पनि छुटाउन सक्नुहुन्न, त्यति कुरामा चाहिँ तपाईँ ढुक्क हुनुहोस्।
यसको लागि म धन्यवाद दिन्छु सबैको आधारले, सबै महिला दिदीबहिनीले यति न्याय छुटाइदिनु पर्नुहोस् ल।
हस् अब म फेरि तपाईँ सहभागीहरूको प्रश्न लिन चाहेँ, यता अगाडिबाट हात उठाउनु भएको छ।
नमस्ते, म दुर्गा विक पञ्चपुरी नगरपालिका 3 साबिकको सालकोट तोकमा, र हाम्रो महिला हिंसा सम्बन्धी एकदमै घटेको घटना मान्छु म हाम्रो 3 नम्बर क्षेत्रमा। हुन त यो सबै ठाउँमा घटेका घटनाहरू छन्, तर पनि अझ मेरो नजरमा आएको हाम्रो पञ्चपुरी 3 छ। अहिले पनि हाम्रो पञ्चपुरी 3 श्रीमानले श्रीमतीलाई एकदमै दबाबमा पार्ने, अगाडि बढ्न नदिने र मदिरा सेवनहरू गरेर छोरी मान्छेको जात भएर अगाडि बढ्नु हुँदैन, चौला चौकोमै सीमित रहनुपर्छ भन्ने दिदीबहिनीसँग संसाद गर्दा पनि आँखीदेखि गर्ने र अन्य यहाँभन्दा अत्याधिक शोषक सामन्ती अर्थात् दबाबमा राखिरहेको अवस्था छ। र जो दबाबमा बसिरहेको महिला हुन्छ त्यसले एउटा न्याय खोज्नको लागि गाउँघरमा अलिकति मान्यजन मान्छेहरूलाई गएर केही एक दुई कुरा गर्छ, त्यसपछि ल ठिकै छ अनि हामी केही कुरा गर्छौँ भन्छन्, दुई चारजना खलामा खेडिन्छन्, त्यसपछि ओहो दोषी त यही नै रहेछ नि, अनि बिचरा रक्सिहाको बेला एक दुई कुरा बोलिहालेको थियो, श्रीमती नबोलिदिएको भए त यो कल झगडा हुनै थिएन भनेर जो निर्दोषी छ त्यसलाई दोषी बनाएर झगडा मिलाइन्छ, त्यसपछि त्यो महिला अगाडि बढ्ने एउटा मौका मिल्दैन, किनकि जो निर्दोषीले एउटा न्याय पाउँदैन त्यसपछि एउटा अगाडि बढ्ने कुनै ठाउँ हुँदैन, त्यसपछि त्यो महिला त्यसपछि के सोच हुन्छ त अब बाँचेर काम छैन, त्यस्तो सोच भएकै कारणले गर्दाखेरि हाम्रो गाउँ समाजमा एकदमै घटना घटिरहेको अवस्था छ। अहिले पनि आज बिहान पनि यस्तै घटना घरभित्रै घटेकै कारणले गर्दा यस्ता दबाबहरू घरभित्रै झेलेर आइराख्नु परेको कारणले गर्दा हजुरहरूमाझ मैले यो समस्या दर्शाएँ र हजुर दुवैजनाले जसरी हुन्छ मेरो यो
जवाब। अब हामी जवाब दिए उपप्रमुखज्यू, घरभित्रै महिलाहरू हिंसा सहन बाध्य छन्, हिंसाका कारण महिलाहरू अप्रिय घटना घटाउन पनि बाध्य भएका छन् भन्ने बडा गम्भीर प्रश्न आयो उहाँको, यस्ता घटना रोक्न अब के गर्दै हुनुहुन्छ तपाईँहरू?
अब उहाँको कुरा एकदम यो समाजमा यो भइरहेको एउटा यो पुरुष प्रधान देश भएको कारणले गर्दाखेरि यो गाउँ गाउँमा अझै पनि यो महिला हिंसा हुन, यदि प्रजातन्त्र आयो गणतन्त्र आयो अझै पनि यो सफल हुन सकेको छैन एउटा कुरा अझै पनि भनेर सुन्दा अस्ति भर्खर कता सुन्नुभएको थियो होला नि, यो उपप्रमुखज्यू पनि श्रीमानको हिंसामा परेर भनेर कोहीले इन्टरभ्यू पनि सुन्नुभएको थियो होला, यो कुरा कस्तो छ भने अझै पनि महिला अलिकति अगाडि पुग्यो भने उसलाई कसरी दबाएर पछाडि पार्ने, कसरी उसलाई तल राख्ने भन्ने कुरो हाम्रो पुरुष दाजुभाइ को सबै बुवाहरूको सबैको पनि छ। तर एउटा कुरा कस्तो छ भने हामीले अलिकति प्रतिकार गर्न सिकौँ, एक नम्बरमा हामीले आज सह्यो भोलि सह्यो पर्सि सह्यो सदा हाम्रो जिन्दगी गयो अनि सोचो खाना नखा चाउरिएर बस्यो, यो कुरालाई हजुरहरूले अलिकति कस्तो हुन्छ भने प्रतिकार गर्न सिक्नुहोस्। र यो कुराहरू अहिले जस्तो हजुरले बाहिर ल्याउनु भयो नि, सबै दिदीबहिनीले बाहिर ल्याउनुहोस् र अब न्यायमा आउनुहोस् अनि त्यसको लागि हामीले कुन सजाय दिने अथवा कुन भूमिका खेल्ने त्यसको लागि हामी तयार छौँ।
फरेन निर्देशकज्यू, यहाँले यस्ता खाला जुन महिला हिंसा घरेलु हिंसाका घटनाहरू भइरहेका छन् यसलाई चाहिँ कसरी रोक्न सकिएला भन्ने लाग्छ यहाँलाई?
एउटा कुरा त उहाँहरू पहिला सुरुमा आत्मनिर्भर हुनु पऱ्यो, यहाँ के छ भने चाहिँ आर्थिक रूपमा आत्मनिर्भर नभएपछि त्यही उहाँले निवेदन लिएर हाल्नुहुन्छ यी प्रकारमा अथवा परेड चौकीमा आउनुहुन्छ, आइसकेपछि आखिर जानुपर्ने फेरि साँझ त्यही ठाउँमा हो कि उहाँहरू अलिक आर्थिक रूपमा सक्षम भइसकेपछि ल म उसँग बसा बस्दैन सायद म 10 दिन अलग भएर पनि बस्नसक्छु भन्ने कुरा उहाँहरूमा भावना आउनु पऱ्यो। अर्को कुरा चौकीमा अथवा इलाकामा निवेदन दिइसकेपछि ल आजसम्म म आएको 7 महिना भयो एउटा घरेलु हिंसा मुद्दा दर्ता गरेर अदालत पठाइएको छैन नि त। यसमा हाम्रो मात्रै भूमिका होइन, यसमा पीडित पक्षले पनि ल यो मुद्दा जसरी पनि दर्ता गर्नुपऱ्यो सर, यो घरेलु हिंसा दर्ता गर्नुपऱ्यो भनेर कसैले भन्नुभएको छ छैन। अनि अर्को कुरा सायद अब उहाँ जो हाम्रो प्रश्नकर्ता हुनुहुन्छ नि उहाँलाई हाम्रो सालकोटको असै साहबको नम्बर राख्नुभएको छ तपाईँले, यति मेरो केही छैन।
हस्, म आजको बहस यसक्ने अनुमति चाहन्छु। अवश्य पनि तपाईँ हामी जस्तो सुकै जुनसुकै खाले हिंसामा परेको भए पनि त्यसलाई सहेर नबसौँ, हिंसाका घटनाहरूलाई सार्वजनिक गरौँ, बाहिर ल्याउँ, जसले दोषीलाई कारवाही गर्न सहयोग गरोस्। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो अनि तपाईँका सल्लाह सुझाव भए हामीलाई पठाउनुहोस्। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम निचोड, रेडियो भेरी, वीरेन्द्रनगर 8, सुर्खेत। साथै तपाईँ हामीलाई radiobheri@gmail.com पनि मेल गर्न सक्नुहुन्छ। र यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान 8:15 नौ बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जका साथै हाम्रो पात्रो र शोभायात्रा एप्समा पनि सुन्नुहुन्छ। यसै गरी यसको पुनः प्रसारण आइतबार राति 9:15-10 र शुक्रबार साँझ 5:15-6 पनि सुन्नुहुन्छ। समय दिनुभएकोमा तपाईँ सबै सहभागीसँगै यस नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मी पुरी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठलाई हार्दिक धन्यवाद। साथै कार्यक्रम गर्न हामीलाई व्यवस्थापकीय सहयोग गर्नुभएकोमा यस वडाका वडा सचिव तिलकराम अधिकारीलाई पनि विशेष धन्यवाद। आजको कार्यक्रमबाट सबै सहकर्मीसँगै म केशव ढकाल पनि अलिलाई बिदा हुन्छु। नमस्ते।